بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین، السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ سامعین اور ناظرین، جیسا کہ آپ جانتے ہیں کہ آنے والی شب فرزند رسول الثقلین حضرت علی و فاطمہ کے نورین سید الشہداء حضرت امام حسین علیہ الصلاۃ والسلام کی ولادت باسعادت کی شب ہے۔ اس پر مسرت موقع پر آپ سب کی خدمت میں دلی ہدیہ تبریک و تہنیت پیش کرتے ہیں۔ ہمارے آج کے پروگرام کا موضوع ہے ہندوستان کی نئی حکومت اور کشمیر سے متعلق آرٹیکل 370۔ اس موضوع پر گفتگو ہوگی، لہذا فرمائیے انداز جہاں۔ جناب، ہندوستان میں بھارتی جنتا پارٹی کی زیر قیادت برسر اقتدار آنے والی نریندر مودی کی حکومت کے ایک وزیر نے یہ کہہ کر ایک نیا سیاسی مسئلہ چھیڑ دیا، یا یوں کہا جائے کہ نئی سیاسی بحث چھیڑ دی ہے، کہ کشمیر سے متعلق آرٹیکل 370 پر نظر ثانی کے لیے ملکی سطح پر بحث کرائے جانے کی ضرورت ہے۔ جتندر سنگھ جو وزیر مملکت ہیں اور نریندر مودی ہندوستان کے وزیر اعظم کے دفتر سے متعلق وزیر ہیں، ان کا یہ بیان جیسے ہی سامنے آیا گویا پورے ملک میں ایک سیاسی بحث کا آغاز ہو گیا۔ کشمیر میں مختلف حلقوں اور مختلف جماعتوں اور خاص طور پر ہندوستان کے زیر انتظام کشمیر کے وزیر اعلیٰ عمر عبداللہ نے تو اس پر سخت موقف اختیار کیا اور کہا کہ آرٹیکل 370 کی منسوخی ناممکن ہے، اور انہوں نے تو یہاں تک کہہ ڈالا کہ اگر یہ سب کچھ ہوتا ہے تو پھر کشمیر کا ہندوستان میں باقی رہنا مشکل ہو جائے گا۔ ظاہر ہے کہ اس کے بعد کانگریس نے بھی سخت موقف اختیار کیا اور مرکزی حکومت سے کہا کہ وہ اپنے اس وزیر کے بیان پر وضاحت دے۔ اسی طرح خود ہندوستان کے مختلف حلقوں میں جو مختلف سیاسی جماعتیں ہیں، انہوں نے بھی اپنے اپنے موقف اور اپنے اپنے رد عمل کا اظہار کیا۔ اس قسم کے رد عمل کے سامنے آنے کے بعد فوری طور پر جتندر سنگھ جو وزیر مملکت ہیں، جنہوں نے یہ بیان دیا تھا، اپنا بیان واپس لیتے ہوئے کہا کہ ان کے بیان کو غلط طریقے سے پیش کیا گیا ہے۔ سوال یہ ہے کہ ایک ایسے موقع پر جب ابھی ہندوستان میں نئی حکومت کو قائم ہوئے صرف ایک ہی دو دن کا عرصہ گزرا تھا، اس طرح کا بیان کیا جان بوجھ کر دیا گیا بیان ہے، یا ایک طرح کی کوئی سیاسی ہلچل یا سیاسی چہل پہل شروع کرنے کے لیے یہ بیان دیا گیا؟ اس قسم کے سوالات ظاہر ہے کہ جنم لے رہے ہیں، جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں۔ مگر ہمارے ساتھیوں نے بھی اس سلسلے میں ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور مہمانوں کی خدمت میں حاضر ہوتے ہیں۔
ہندوستان میں نریندر مودی کے وزیر اعظم بنتے ہی تنازعات کا سلسلہ بھی شروع ہو گیا ہے۔ ہندوستان کے وزیر مملکت برائے وزیر اعظم آفس جتیندر سنگھ نے عہدہ سنبھالنے کے بعد اپنے پہلے بیان میں کہا کہ کشمیر کو خصوصی حیثیت دینے والے آرٹیکل 370 کو ختم کرنے کے لیے کارروائی کا آغاز کر دیا گیا ہے۔ حکومت اس آرٹیکل پر بحث کرانے کو تیار ہے اور اس مقصد کے لیے NDA کی حکومت اسٹیک ہولڈر سے رابطہ کر رہی ہے۔ پہلے ہی روز تنازع کی بنیاد رکھتے ہوئے جتیندر سنگھ نے کہا کہ اس اقدام سے بھارتی جنتا پارٹی کے موقف کی تائید ہوتی ہے، جس کا اظہار اس نے انتخابی مہم میں کیا تھا۔ وزیر مملکت نے کہا کہ آئین کی دفعہ 370 ترقی میں نفسیاتی رکاوٹ ہے۔ اس بیان پر جموں و کشمیر کے وزیر اعلیٰ عمر عبداللہ نے شدید رد عمل ظاہر کیا اور ٹویٹ میں کہا کہ آرٹیکل 370 ریاست اور ہندوستان کے درمیان واحد دستوری رابطہ ہے۔ انہوں نے کہا کہ میرے الفاظ کو نشان زد کر دیجئے اور اس ٹویٹ کو محفوظ رکھیے۔ انہوں نے کہا کہ جب مودی حکومت ایک یاد بن جائے گی، اس وقت یا تو جموں و کشمیر ہندوستان کا حصہ نہیں رہے گا یا آرٹیکل 370 برقرار رہے گا۔ انہوں نے اتنی جلد آرٹیکل 370 کے بارے میں بیان پر تعجب کا اظہار بھی کیا۔ کشمیر کی سیاسی جماعت PDP نے بھی کہا کہ وزیر اعظم اور BJP قیادت کو چاہیے کہ وہ سنگین نقصان پہنچنے سے قبل آرٹیکل 370 کی منسوخی کے بارے میں سنگھ کی بیان بازی پر لگام کسے۔ دوسری جانب علیحدگی پسند رہنما میر وائز عمر فاروق نے کہا کہ آرٹیکل 370 نان ایشو ہے، کشمیر کا مسئلہ اس قسم کی آئینی تاویلات سے نہیں صرف اقوام متحدہ کی قراردادوں پر عمل درآمد سے حل ہو سکتا ہے۔ عرب TV چینل کو انٹرویو دیتے ہوئے میر وائز عمر فاروق نے کہا کہ 370 صرف کاغذی قانون ہے، عملی طور پر کشمیر ایک فوجی اور پولیس اسٹیٹ ہے جسے فوجی وردی میں ملبوس لوگ چلاتے ہیں۔ کشمیر کا مسئلہ دہلی اور سری نگر کے تعلق کا نہیں، کشمیریوں کے مستقبل کا ہے۔ اس متنازع بیان پر زبردست سیاسی ہنگامہ شروع ہو جانے کے بعد وزیر مملکت نے وہی گھسا پٹا حرب آزمایا اور سارا الزام میڈیا کے سر ڈال دیا۔ انہوں نے کہا کہ میڈیا کی اطلاعات میں ان کی غلط ترجمانی کی گئی ہے۔ حکومت نے اس تنازع کو نظر انداز کرنے کی کوشش کی۔ وزیر قانون روی شنکر پرساد نے کابینہ کے اجلاس کے بعد ایک سوال کے جواب میں کہا کہ ہم فیصلہ کریں گے۔ ادھر کشمیر ہائی کورٹ بار ایسوسی ایشن نے دفعہ 370 کی اہمیت کو اقوام متحدہ کی قراردادوں کے ساتھ جوڑتے ہوئے کہا کہ یہ دفعہ صرف جموں و کشمیر میں اس وجہ سے نافذ ہے کہ ابھی تک اصل قراردادوں کو عمل میں نہیں لایا گیا۔ اگر حکومت ہند اس دفعہ کو منسوخ کرنا چاہتی ہے تو اس کے بعد اقوام متحدہ کی قراردادوں کو لاگو کرنا ہی واحد متبادل رہ جاتا ہے۔ دفعہ 370 کو منسوخ کرنے کے بعد اقوام متحدہ کی قراردادوں کے تحت ریاستی عوام کو حق خود ارادیت کا موقع دینے کا ہی حکومت ہند کے پاس متبادل راستہ ہے۔ دفعہ 370 کے علاوہ آئین ہند کی دفعہ اے 371، 371 بی، 371 سی، 371 ڈی، 371 جی، 371 ایچ اور آئی 371 میں بھی جموں کشمیر کو خصوصی درجہ دیا گیا ہے، تاہم ابھی تک اس دفعہ کو ہٹانے کی بات کسی نے نہیں کی۔ ہندوستانی آئین کے آرٹیکل 370 کے تحت جموں کشمیر کو خصوصی ریاست کا درجہ دیا گیا تھا۔ اس کے تحت ہندوستان کی تمام ریاستوں میں نافذ ہونے والا قانون جموں و کشمیر میں لاگو نہیں ہوتا۔ ہندوستانی حکومت صرف دفاع، خارجہ پالیسی، خزانہ اور مواصلات جیسے معاملات میں ہی دخل دے سکتی ہے۔ ماہرین کا کہنا ہے کہ آئین کی دفعہ 370 کو ختم کرنا اتنا آسان نہیں ہے اور اسے بغیر ریاستی حکومت کے رضامندی کے مرکزی حکومت کے لیے ختم کرنا ممکن نہیں ہے۔ آرٹیکل 370 کی شق 3 کے تحت ہندوستان کے صدر چاہیں تو نوٹیفیکیشن جاری کر کے اس آرٹیکل کو ختم کر سکتے ہیں یا اس میں تبدیلی کر سکتے ہیں، لیکن ایسا کرنے سے پہلے انہیں ریاستی حکومت سے منظوری لینی ہوگی۔
جہاں ناظرین آپ نے ملاحظہ فرمایا، ہمارے ساتھیوں کی تیار کردہ رپورٹ، ہندوستان کے وزیر مملکت برائے دفتر وزیر اعظم کا بیان اور سیاسی ہلچل۔ چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور کے ماہر بیرسٹر طاہر واسطی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام علی
جی۔ طاہر واسطی صاحب، ابھی حکومت قائم ہوئے ایک ہی دو دن گزرا تھا کہ ہندوستان کی مرکزی حکومت کے ایک وزیر نے آرٹیکل 370 کے بارے میں بیان دے کر ایک نئی بحث چھیڑ دی۔ اس بیان کا کیا مقصد ہو سکتا ہے آپ کے خیال میں؟
پروووکیشن ہے، اس بیان کا کوئی اور مقصد نہیں ہے۔ جیسا کہ یہ واحد بیان نہیں ہے جس پہ پروووکیشن کی گئی ہے، اور بھی بیانات ہیں۔ مثال کے طور پہ انہوں نے کہا کہ وہ تمام لوگ جنہوں نے بی جے پی کے خلاف ووٹ دیے ہیں ان کو مسلمانوں کے اکثریتی ملک ہمسایہ ملک میں جا کے رہنا چاہیے، اس کی سرزنش ہوئی ہے، اور بہت سارے ایسے بیانات سامنے آئے ہیں۔ اصل میں یہ تو ماننا پڑے گا کہ بی جے پی میں کا اپنا ایک کردار ہے، لیکن نریندر مودی صاحب اور ان کے حواری جو ہیں وہ جس وجہ سے دنیا میں مشہور ہیں وہ مسلمانوں کی دشمنی ہے، اور مسلمانوں کی دشمنی انڈیا میں رہتے ہوئے اس بنیاد پر ووٹ لے کر جیتنا جو ہے یہ ایک بڑی آج کل کے معاشرے میں تکلیف دہ عمل ہے، تکلیف دہ بات ہے۔ یقیناً وہ جمہوریت کے طریقے سے آئے ہیں اور بنیادی مقصد اس جو نظر آ رہا ہے وہ مسلمانوں کی ہیٹرڈ کا ووٹ لے کے وہاں پہ حکومت میں آئے ہیں، اور اس بحث کو دوبارہ چھیڑنا جو ہے وہ اس بات کی طرف توجہ دلانا ہے کہ اور سخت گیر جو ہے وہ کشمیر کے بارے میں ان کا رویہ قائم ہو، اور کشمیریوں کو کس طرح سے تکلیف دی جا سکتی ہے اور مسلمانوں کو کس طرح سے تکلیف دی جا سکتی ہے۔ وہ اس بات کو بہت اچھی طرح سمجھتے ہیں کہ کشمیر کا مسئلہ جو ہے وہ آئینی مسئلہ نہیں ہے، یہ ایک جو ہے سیاسی مسئلہ ہے، یہ ایک قانونی مسئلہ ہے، اور یہ ایک کلچر کا مسئلہ ہے۔ آپ ہی کے ہندوستان کے جو دوست ہمارے ساتھ اس پروگرام میں شامل رہتے ہیں، جب وہ رشیا کے بارے میں بات کر رہے تھے کہ جب انہوں نے یوکرائن میں جا کے ایک اسٹیٹ کو انیکس کیا اور وہاں پر رائے دہی کروائی، اور رائے دہی کے سلسلے میں وہ جا کے رشیا سے مل گئے، تو وہ تمام لوگوں نے اس کی حمایت کی۔ تو آج کل کے دور میں تو حق رائے دہی کی بات کرنی چاہیے، آج کل کے دور میں جمہوریت کی بات کرنی چاہیے، اور جس علاقے کی بات ہو رہی ہو اس علاقے کے عوام کے جو احساسات ہیں اس کو مد نظر رکھ کے بات کی جانی چاہیے، نہ کہ صرف ایک قانونی پیچیدگی کو لے کے، ایک آئین کو لے کے، آئین کے آرٹیکل کو لے کے آپ سمجھیں کہ آپ اس علاقے کے اکثریتی مسلمانوں پر اور اکثریتی لوگوں پر دھونس اور دھاندی سے حکومت کریں گے۔ ایسا ممکن نہیں ہے اور ایسا نہیں ہو سکے گا، یہ صرف ایک پروووکیشن ہے
جی۔ वासी साहब, जो जितेंद्र सिंह का बयान था उसमें उन्होंने कहा था कि एक आम बहस होनी चाहिए, खुलकर इस पर डिबेट होनी चाहिए और इसके फ़वाद और नुकसान का जायज़ा लिया जाना चाहिए। तो फ़वाद और नुकसान का जायज़ा लेना या खुलकर बहस होना, क्या इस बात में कोई दम नहीं है?
जी नहीं, बात खुलकर बहस की बात नहीं है। खुलकर बहस तो इस पे हुई है, और खुद इंडिया ने इस मामले में जाकर यूनाइटेड नेशन में सिक्योरिटी काउंसिल में करारदाद मूव की है, और यूनाइटेड नेशन की जैसे कि आपकी रिपोर्ट में कहा जा रहा था, सिक्योरिटी काउंसिल ने दो करारदादें इस पे पास की हुई मौजूद हैं। जो भी बहस होगी वो इन करारदादाद के पास होने की रोशनी के सिलसिले में बाद होगी। इस तरह से बहस नहीं हो सकती कि दोबारा एक मेजॉरिटी मेजॉरिटेरियन व्यू जो है, जो पूरे हिंदुस्तान का है, वो कश्मीर पर नाफिज किया जाए। कश्मीर का मामला सिर्फ जो है वो हिंदुस्तानियों का मामला नहीं है, वो कश्मीरी अवाम का मामला है, और उस तमाम कल्चर, सियासत, आईन की वापस्तगी और इन जुड़े हुए मामलात के साथ वापस्ता है जो वहां पर मौजूद है। खुलकर बात होनी चाहिए, लेकिन खुलकर बात का मकसद ये नहीं है कि ये बात इस तरह से हो कि चूंकि मेजॉरिटी ऑफ इंडियंस जो हिंदू हैं वो ये चाहते हैं कि कश्मीर उनके साथ रहे, तो कश्मीर उनके साथ जुड़ा रहे। इस मामले पे खुल के बात होने का मकसद ये होना चाहिए कि जो कश्मीरी अवाम है उनको इस पर हक रायदेही का इजाजत मिलनी चाहिए, और उनसे बहस और मुबाहसे के बाद ये देखा जाना चाहिए कि किस सूरत हाल से आज के इस दौर में कश्मीरियों को उनको हकूक दिए जा सकते हैं।
जी बहुत शुक्रिया। चलते हैं श्रीनगर, जहाँ पर हुर्रियत कॉन्फ्रेंस के रहनुमा और तर्जमान मौजूद हैं टेलीफोन लाइन पर। गुलाम हसन मजरू साहब, अस्सलाम वालेकुम जनाब।
जी
मजरू साहब, मैं आपसे पूछना चाहूँगा कि हिंदुस्तान के मरकज़ी वज़ीर का बयान और फिर हिंदुस्तान के ज़ेर इंतज़ाम कश्मीर के वज़ीर आला उमर अब्दुल्ला का बयान, इन दोनों बयान पर आप लोगों का क्या रद्द अमल है?
देखिए, जहां तक हिंदुस्तान के जो बयान उनका आया कश्मीर के हवाले से, तो बिल्कुल, और उमर अब्दुल्ला का जो बयान बिल्कुल एक ही भूल है, लेकिन बिल्कुल
लाइन पर रहिएगा,
हकीकत
मैं फिर हाजिर हूँगा। इस वक्त चलते हैं देहरी, जहाँ टेलीफोन लाइन पर मौजूद हैं भारतीय जनता पार्टी के रहनुमा और भारतीय जनता पार्टी के अकलियती मोर्चा के वाइस प्रेसिडेंट जनाब मोहम्मद इरफान अहमद साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
शुक्रिया इरफान साहब, मैं आपसे पूछना चाहूँगा कि आपकी हुकूमत के एक वज़ीर जितेंद्र सिंह ने जो बयान दिया उसका क्या मकसद हो सकता है आर्टिकल 370 के बारे में?
कोई मकसद नहीं है हमारा, जो इलेक्शन लड़ने से, हमारा मैनिफेस्टो जो था इलेक्शन लड़ने से पहले, तो हमने अपने मैनिफेस्टो में बोला था कि आर्टिकल 370 जो है उस पर हम जो है बहस मुबाहसा करेंगे, और अगर वो खत्म हो सका तो खत्म करेंगे।
जी, तो
ये
इरफान साहब,
ये
ये
हमारे
कैसे ख़त्म
मैनिफेस्टो।
होगा? इसके लिए तो जाहिर है कि कॉन्स्टिट्यूएंट असेंबली बुलाना होगी, और जो मुमकिन नहीं
मैं
इस वक्त
वही
और
तो बता
मौजूद
रहा
भी
हूँ
नहीं।
कि बहस करने का मकसद ये है, क्योंकि वहाँ जिस तरीके से वो आर्टिकल 370 है। हेलो
जी, फरमाइए फरमाइए,
हेलो हेलो,
आवाज़ आ रही है आपकी, फरमाइए जी। इरफान साहब आप बोलिए, आपकी आवाज़ आ रही है
उधर से आवाज नहीं आ पा रही आपके साथ।
जी, आप फरमाइए
जी, उधर से आवाज इको हो रही थी, आवाज में इको हो रही थी।
जी, अब बोलिए।
अब आ रही है ठीक?
जी, बिल्कुल आवाज़ बहुत साफ आ
अभी
रही है,
आवाज आ
आप
रही
अपनी
है।
गुफ्तगू जारी रखिए।
मैं ये बता रहा था आपको, मैं अभी आवाज हो रही है, जो मैं मेरी वापस आ रही है आवाज।
जी, हमारे साथी कोशिश करेंगे कि आवाज़ बेहतर हो जाए। मैं
तो हो रही है अभी आवाज में।
नहीं, आपकी आवाज़ सही आ रही है, अगर आप अपनी गुफ्तगू जारी रखें तो हम शुक्रगुजार
हेलो,
होंगे। जी, बज़ाहिर ऐसा लगता है कि कुछ मुश्किलात हैं। ताहिर वासी साहब, मैं आपसे पूछना चाहूँगा कि जाहिर है कि आप आइनी माहिर हैं, उमर अब्दुल्ला ने कहा कि ये 370 आर्टिकल की मनसूखी नामुमकिन है, एक ख़ास हालात के तहत और एक ख़ास असम्बली ने इसकी मंजूरी दी थी, अब वो असम्बली मौजूद नहीं है, तो क्या नामुमकिन है जैसा कि उन्होंने कहा?
नामुमकिन इस सेंस में है कि ये, जैसा कि आप फरमा रहे थे अपने सवाल में इरफान अहमद साहब से, कि ये कॉन्स्टिट्यूशन जो इस वक्त वहाँ पर नाफिज है, ये कॉन्स्टिट्यूएंट असेंबली का बनाया हुआ नाफिज है, और सुप्रीम कोर्ट ऑफ इंडिया की बहुत सारी जजमेंट्स हैं जिनको पाकिस्तान में भी फॉलो किया गया है बाद में, कि आईन में तरमीम और ऐसी तरमीम जिससे बुनियादी ढांचा आईन का तब्दील हो जाए, ऐसी तरमीम जो है वो असेंबली जो नॉर्मल असेंबली है जैसी ये बनी है इस बार इंडिया में, ये नहीं कर सकती। उसके लिए कॉन्स्टिट्यूएंट असेंबली का जो है मैंडेट होना चाहिए, वो इलेक्शन इस बुनियाद पर लड़ा जाना चाहिए कि हम कॉन्स्टिट्यूशन बनाना जाना चाह रहे हैं और या कॉन्स्टिट्यूशन में ऐसी तब्दीली लाना चाह रहे हैं जिससे कॉन्स्टिट्यूशन का बुनियादी ढांचा तब्दील हो जाएगा। इसमें कोई शक नहीं कि जिस वक्त ये तरमीम बनी थी, अगर याद हो आपके सामीन को, कि डॉक्टर आबिदकार और पटेल साहब वो सब इसके मुखालिफ थे इस प्रोविजन के, लेकिन इस प्रोविजन के अलावा उनके पास कोई हल नहीं था कि किसी सूरत भी वो कश्मीरियों को राजी रखे, चूंकि ये सिर्फ एक नवाब का फैसला तो नहीं है कि मैं इंडिया के साथ मिल जाऊंगा और मुझे इंडिया पनाह दे दे और वो अपनी फौज जो है वो कश्मीर में ले आए और कश्मीर उनके साथ एनेक्स हो जाए। तो उन्होंने इस बात का ख्याल रखा, चूंकि कश्मीर में एक बहुत बड़ी तादाद जो है वो मुसलमानों की है, बल्कि पूरे हिंदुस्तान में कश्मीर वो वाहिद रियासत है जहाँ मुसलमान अक्सरियत मौजूद है। तो वहाँ पर और उन मखसूस हालात में उन्होंने ये फैसला किया कि जो खारजा है और जो दिफा है और जो करेंसी है वो तो रहेगी भारत की, लेकिन कश्मीरियों को उनके अपने हकूक हासिल होंगे उन खास तनाजुर में जिस तनाजुर में कश्मीर जो है वो उसको उसके अवाम को हक रायदही का इस्तेमाल नहीं दिया गया था। इस 370 के बाद जो एक और अहम बात वजूद पजीर हुई वो ये हुई कि खुद इंडिया, जैसा कि मैं पहले अर्ज कर रहा था, जंग के बाद जो पाकिस्तान और हिंदुस्तान की हुई, अक्वामे मुत्तहिदा चले। अक्वामे मुत्तहिदा में जब वो गए, उनका ख्याल था कि सिक्योरिटी काउंसिल में उनके हक में करारदाद पास होगी, लेकिन सिक्योरिटी काउंसिल में जो दो करारदादें पास हुई उन दोनों में ये बात कही गई कि कश्मीरियों को कश्मीरियों का हक इरादियत मिलना चाहिए और वहां पर कश्मीरियों से पूछ कर जो है वो फैसला होगा कश्मीर के बारे में। तो अब आर्टिकल 370 को अगर आप अक्वामे मुत्तहिदा की इन दो करारदादों के साथ मिला के पढ़ें तो ये पता लगेगा कि अब आर्टिकल 70, जो कि उस वक्त तो शायद टेम्पररी एक प्रोविजन नजर आ रही थी, इस वक्त ये एक अहम जो है प्रोविजन है जिसकी वजह से कश्मीरी कुछ ना कुछ किसी हद तक, अगर कोई 1-2%, 10%, 20% जुड़े हुए हैं हिंदुस्तान के साथ तो इस प्रोविजन के साथ जुड़े हुए हैं, लेकिन खुद कश्मीरी इस बात को नहीं मानते और खुद कश्मीरी ये कहते हैं कि हमारे पास तमाम अपने हकूक होने चाहिए और हमारे बारे में फैसले का जो है भारत की जो मेजॉरिटी है उसको हक नहीं है कि वो कश्मीरियों के बारे में फैसला करे। जैसा कि मैं ये तमाम लोग समझते हैं कि ये सिर्फ भारत का मसला नहीं है, ये पूरे आलम इस्लाम का, दुनिया का मसला है। कश्मीर, जैसा कि ये दोनों हजरात जो इंडिया से हमारे दोस्त हैं ये फरमा रहे थे कि कश्मीर की वजह से पाकिस्तान और हिंदुस्तान के दरमियान जंगें होती रही हैं, तीन जंगें हुई हैं, अब ये दोनों ममालिक जो हैं एटमी हथियार रखते हैं। इस वक्त जो अहम बात है वो कश्मीर और दोनों मुल्कों की आवाम की जिंदगी और मौत, प्रॉस्पेरिटी, खुशहाली का मसला है। और ये बात देखनी चाहिए कि अगर यूरोप इकट्ठा हो सकता है, अगर अमेरिका की इतनी रियासतें इकट्ठी रह सकती हैं, तो हिंदुस्तान और पाकिस्तान मिलकर एक दूसरे के साथ क्यों नहीं रह सकते? और अगर कश्मीर बुनियादी जो है वो मसला है हिंदुस्तान और पाकिस्तान के दरमियान अमन का, तो क्यों पाकिस्तान और हिंदुस्तान मिलकर खुद कश्मीरियों से पूछकर कश्मीर के मसले को हल नहीं कर सकते?
बहुत शुक्रिया जी इरफान साहब, गुफ्तगू मुनक़ता हो गई थी। मैंने सवाल आपसे किया था कि आपकी हुकूमत के वज़ीर ने ये जो बयान दिया इसका क्या मकसद था,
हेलो
जाहिर कि वो जवाब मुकम्मल ना हो सका, फरमाएंगे आप?
जी, मैं आपको ये बताना चाहता हूँ जो आपने अभी पूछा था, हमारे वज़ीर ने जो बयान दिया था,
जी
तो मैं आपको ये बताना चाहता हूँ हमारी पार्टी का जो मैनिफेस्टो था उसमें हमने बहुत क्लियर लिखा था कि हमारी अगर गवर्नमेंट आएगी तो आर्टिकल 370 पर हम लोगों से चर्चा करेंगे, एक बहस व मुबाहसा करेंगे, उसके बाद में जो डिसीजन होगा वो लेंगे। तो मैं आपको ये भी बताना चाहता हूँ कि जम्मू कश्मीर का और हमारे जो भारत के अल्पनिक मतलब जो उस तरीके कॉन्स्टिट्यूशन है, असेंबली का जो जो टाइम होता है वो 6 साल होता है, जबकि हमारे बाकी सारे असेंबली का 5 साल होता है। जो उसका निशान भी अलग होता है, तो एक 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 देश में दो झंडे वो मैंने वह कॉन्स्टिट्यूशन कैसे हो सकते हैं? तो हमारा जो मैनिफेस्टो था उसी के अकॉर्डिंग हमने उस पर जो है मुबाहसा करना है और जो भी देश की जनता डिसीजन लेगी वो आगे करना है। तो इसमें किसी को बुरा लगने की कोई जरूरत नहीं।
जी
हेलो
जी जी इरफान साहब, कांग्रेस पार्टी ने ये कहा है कि ये बयान जानबूझ कर दिया गया और इससे जो है वो इख्तलाफात मजहबी बुनियादों पर उभर सकते हैं। ये कांग्रेस के संघवी साहब का बयान है जो उनके तर्जमान है, आप क्या कहेंगे उनके इस बयान पर?
कांग्रेस के पीरियड में जब जवाहरलाल नेहरू प्राइम मिनिस्टर ऑफ इंडिया थे, उनकी लेटर पॉलिसी जो जम्मू कश्मीर का आज तक झगड़ा चल रहा है, अगर उस टाइम ये पूरी ट्रांसपेरेंट तरीके से, अगर ये पूरी तरीके से अलहक हमारे इंडिया में इनका होता तो आज ये दिक्कत ही नहीं होती। तो अब उनके अगर स्पोक्स पर्सन इस तरीके की जो दो मुंह ही बात कर रहे हैं तो ये तो वो ही बता सकते हैं
जी।
वो तो कांग्रेस की तो देन है, जितनी भी यहाँ देश में है उनकी देन कांग्रेस है, और खास तरीके से जम्मू कश्मीर की जो लचर पॉलिसी कांग्रेस ने बनाई थी और जिस तरीके वहाँ आए दिन घटनाएं हो गई है उसके पीछे भी सब कांग्रेस पार्टी की वजह से तो हो रहा है सब
जी। तो आपकी हुकूमत से जब कहा जा रहा है कि इस पर वजाहत दे, कुछ तौजीह दे, तो आपकी हुकूमत की तरफ से कुछ बयान नहीं आया अभी तक इस सिलसिले में? रविशंकर प्रसाद ने कहा कि फैसला बाद में किया जाएगा, बाद में बताया जाएगा।
जो मंत्री ने हमारे बयान दिया है, बयान आता होगा, अब और कैसा बयान चाहिए
जी।
जितेंद्र, डॉक्टर जितेंद्र जी का जो बयान आया था तो गवर्नमेंट के जो मिनिस्टर है वो और कौन सा बयान चाहिए?
लेकिन उन्होंने तो अपना बयान वापस फिर ले लिया, कहा कि हमारे बयान को गलत तरीके से पेश किया गया।
तो मैं बता तो रहा हूँ, वो तोड़ मरोड़ कर इसलिए पेश किया गया ना कि बिल्कुल एकदम डायरेक्ट ही, मतलब जो, जबकि मैं जो बता रहा हूँ कि हमारे कॉन्स्टिट्यूशन जो हमारी पार्टी का मैनिफेस्टो है उसमें हमने लिखा था कि धारा 370 को हटाने के लिए हम पूरे देश में बहस करेंगे, मुबाहसा करेंगे, उस पर डिबेट करेंगे, पार्लियामेंट में भी चर्चा होगी, कोई सब आगे होने वाला है, उसमें कांग्रेस के पेट में क्यों दर्द होने वाला है, वो भी पार्लियामेंट में, उसमें उस टाइम उनके करेक्टर पता लगेगा कि उनका क्या सोच है, वो भी उस डिबेट में जब भाग लेंगे तो पता लग जाएगा
जी। इरफान साहब, ये बात जैसा कि अभी हमारे मेहमानों ने भी कहा और हिंदुस्तान के अखबारात में भी है और वहाँ के आइन में भी है कि ये आर्टिकल 370 एक खास असेंबली ने मंजूर किया था और अगर इसको हटाया जाए तो वो खास असेंबली को वजूद में लाना होगा, तो मौजूदा सूरत हाल में कैसे मुमकिन है?
थोड़ा लाउड हो गया, आवाज नहीं आई आपकी।
जी इरफान साहब, मेरी बात सुन रहे हैं? मेरी आवाज पहुंच रही है?
आवाज साफ आ रही है आपकी, जरा लाउड बोलिए।
मैं ये अर्ज कर रहा हूँ कि हिंदुस्तान के बहुत से हलकों का कहना है, अखबारात जराइद मीडिया का ये कहना है कि ये जो आर्टिकल 370 नाफिज हुआ था तो एक खास किस्म की असम्बली ने इसको मंजूर किया था, अब इसको अगर हटाया जाए तो वैसे ही असम्बली दोबारा लाना पड़ेगी, तो मौजूदा सूरत में ये कैसे मुमकिन हो सकेगा?
तो हमारी पार्लियामेंट को तो मतलब बहस करने का तो अधिकार है, नहीं है हमारी पार्लियामेंट है उसमें तो चर्चा हो सकती है, उसमें क्या प्रॉब्लम नहीं है।
आवाज़ आपकी साफ नहीं आ रही, अगर आप किसी बेहतर मकाम पर खड़े हो जाएं और नेटवर्क का सही तरीके से काम करने लगे तो मैं आपके शुक्रगुजार होंगे। नाज़रीन, हमारे मेहमानों की गुफ्तगू जारी है, यहाँ पर एक मुख्तसर सा ब्रेक लेते हैं। एक बार फिर आपको खुश आमदेद कहते हैं। गुलाम हसन मजरूर साहब, अभी आपने भारतीय जनता पार्टी के रहनुमा मोहम्मद इरफान साहब की बात सुनी, उन्होंने कहा कि बहस मुबाहसे में कोई हर्ज नहीं, आप क्या कहते हैं?
जनाब इरफान साहब का अपना मौकफ है, मैं उनके मौकफ के कोई उसको जिठा नहीं सकता, तो उनका पार्टी का मौकफ है, जाहिर है कि वो अपने पार्टी की या अपनी जो उनकी कौमी पॉलिसी उसकी तर्जमानी करेंगे, लेकिन जहां तक वो कहते हैं कि एक हिंदुस्तान के आईन के अंदर इससे बात हो सकती है कि और हमारा आईन है कश्मीर की, जम्मू कश्मीर का कोई अपना आईन नहीं है, तो मैं उनके लिए अर्ज कर दूँ कि जम्मू कश्मीर की जो 1953 तक जम्मू कश्मीर के आवाम के पास पूरे इख्तियार थे, यहाँ के वजीर अला को वजीर आजम और गवर्नर को सदर रियासत कहा जाता था, यहाँ पर आपका चीफ जस्टिस और बाकी जो आला अहदे हैं वो कश्मीर के अपने पास थे, और 370 दफा के साथ जो आर्टिकल 370 है हिंदुस्तान के आईन में जो दर्ज है उसके हिस्से थे, जम्मू कश्मीर की रियासत को इम्तियाजी हिस्से हासिल है भारत की दूसरी रियासत की नस्बत से, और अगर उसमें तारीख में माना चाहे तो जैसा आपने भी कहा कि अभी कि उसके लिए वो असेंबली को कॉन्स्टिट्यूट करना होगा जो इस वक्त बिल्कुल नामुमकिन है, तभी वो जम्मू कश्मीर की असम्बली ही 370 दफा को खत्म करने का इख्तियार रखती है, हिंदुस्तान के आईन में कोई इसकी शक नहीं है, और जो 370 दफा का जो जहां तक ताल्लुक है उसके तहत ہندوستان کو کشمیر کی ریاست میں کچھ حد تک تو بالکل اختیارات ہے، جیسے رسلاج کرنسی، خارجہ اور دفاع کی امورات وغیرہ، لیکن ہمارا یہ بھی ماننا ہے کہ دیکھیں بحث کرنے سے کیا ہوگا، مطلب یہ 370 کو دفعہ ختم کرتے ہیں، 370 دفعہ کو رکھتے ہیں، مسئلہ یہ نہیں ہے، مسئلہ کہ کشمیر ایک کنفلکٹ زون ہے، کشمیر ایک کنفلکٹ ہے جس کو اقوام متحدہ نے باضابطہ ایک یونائٹیڈ نیشن کی سیکورٹی کونسل میں اس حوالے سے کئی قراردادیں پاس کی، ان کی کشمیریوں کو ان کے مستقبل کے تعین کرنے کا حق دیا جانا چاہیے آزادانہ اتحاد رائے کے ذریعے، اور یہ ہندوستان نے بھی کشمیر کی اقوام متحدہ کی سیکورٹی کونسل میں تسلیم کر لیا ہے اور پاکستان بھی اس کی حمایت کرتا رہا ہے. اب جو بھارتیہ جنتا پارٹی نے اب کے جو موقف اختیار کیا ہے میں اس پہ اعتراض تو نہیں کروں گا، لیکن ہمارا اعتراض یہ ہے کہ ان باتوں سے یا اس ڈبیٹ سے یا 370 دفعہ کو زیر بحث بڑھانے سے حقائق کو تبدیل نہیں ہو سکتے، مسئلے کشمیر کی متنازع حیثیت تو تبدیل نہیں ہوگی، مسئلے کشمیر کا جو کنفلکشن ہے وہ ختم نہیں ہوگا. ہم یہ توقع رکھتے ہیں کہ بھارت کی جو باشعور قیادت ہے اب کی بات ان کو ان حقائق ادراک کرنا چاہیے کہ کشمیر ایک مسئلہ ہے جس کی وجہ سے اس پورے خطے میں 1947 سے برابر تناؤ کی کیفیت ہے، دونوں ملکوں کے درمیان کئی خونریز جنگیں ہوئی ہیں، دونوں ملکوں کے عوام سفر کر رہے ہیں تعمیر و ترقی سے، امن سے، اقتصادی ترقی سے محروم ہے یہاں کی عوام بیکاز آف کشمیر. ٹھیک ہے پاکستان کے درمیان کئی دوسرے مسائل بھی جیسے سائیکل ہے، سرکریٹ ہے، انڈس واٹر ٹریٹی ہے وغیرہ وغیرہ جو ہے، لیکن سب سے جو مین ہدف ہے یہاں کے امن میں وہ کشمیر ہے، اور 370 دفعہ پہ بات کرنے سے کشمیر کی متنازع حیثیت تبدیل نہیں ہوگی، نہ مسئلہ کشمیر حل ہوگا. یہ مسئلہ حل ہوگا تو صرف تین فریق جو ہیں پاکستان، ہندوستان اور کشمیر کی آزادی پسند قیادت ان کے ساتھ ایک باہمی مذاکرات، ایک مطلب نتیجہ خیز مذاکراتی عمل سے حل ہوگا، اور ادھر تو اور ادھر ڈائلاگ جو ہے جب تک ہوگی اس مسئلے کے حل کرنے کے حوالے سے، تب تک اس بات کو باقی رہنے دیں، اس بات سے کوئی نتیجہ برآمد نہیں ہوگا. کل یہ فیصلہ کریں گے 370 دفعہ کو ہٹا دیں تو پھر کیا مسئلے کشمیر ختم ہو جائے گا، یا 370 دفعہ کو رہیں گے تو اس کا مطلب
جی. عرفان صاحب بھارتی جنتا پارٹی کے رہنما سے ہم مخاطب ہیں. عرفان صاحب میں آپ سے پوچھنا چاہوں گا، ابھی ہمارے مہمان کہہ رہے تھے غلام حسن مجرو صاحب سری نگر سے کہ یہ ایک آئینی مسئلہ ہے، اور پھر 370 سے ان کا تو یہاں تک کہنا ہے کہ اس سے مسئلہ کشمیر بھی حل نہیں ہو سکتا، لیکن پھر بھی یہ ایک آئینی مسئلہ ہے اور اس پر بحث کی گنجائش نہیں ہے، آپ کیا کہنا چاہیں گے؟
نہیں ابھی مسئلہ جو ہے پچھلے 65 سال میں کیا وہاں کا مسئلہ حل ہو گیا؟ دھارہ 370 وہاں ہے، آرٹیکل 370 وہاں لگا ہے، تو کیا اس سے کوئی مسئلہ حل ہوا؟ روزانہ کچھ نہ کچھ جو ہے وہاں پر ہوتا ہی رہتا ہے. تو ہمارے بےچارے کشمیری پنڈت ہیں وہ وہاں سے مطلب در بدر ہو گئے، اور جس طریقے کا وہاں نیوسنس کریٹ رہتی ہے تو کیا اس سے آرٹیکل 370 سے کیا وہاں پر جو کچھ ہو گیا کیا؟ تو اگر بحث اس پر ہوگی پورے دیش کے جو جنتا ہے ہماری انڈیا کی، بھارت کی، ہندوستان کی، اس پر ڈبیٹ کرے گی، بحث کرے گی، اس کا کوئی نہ کوئی حل نکالیں گے. تو وہاں کی اچھائی کے لیے تو ہم کر رہے ہیں، وہاں کی برائی کے لیے تو ہم کر رہے ہیں، تو کچھ نہ کچھ وہاں کا ان شاء اللہ اچھا ہی ہوگا، بھلا ہی ہوگا اگر اس پر بحث ہوگی. تو اس میں ہمارے ندوی صاحب ہوں یا ہمارے کانگریس کے دوست ہوں یہ سب اس ڈبیٹ میں بھاگ لیں گے، اچھی بات ہے، بحث و مباحثے پر اس میں ڈبیٹ میں بھاگ لیں گے تو اور بھی اچھا ہے، کون سی پریشانی کی بات ہے؟ تو کیا یہ میرے کو ندوی صاحب بتا سکتے ہیں کہ 64-65 سال سے جو آرٹیکل 370 وہاں لگا ہوا ہے اس سے کون سا بینیفٹ ہوا ہے؟ وہاں کی اسمبلی کا پیریڈ 6 سال کا ہوتا ہے، ڈبل تو وہاں کی جو ہے وہ ناگرکتا ہوتی ہے، دو دو جگہ آدمی ناگرک بن سکتا ہے، ہمارا کوئی بھی آدمی وہاں پر جا کے زمین نہیں خرید سکتا، ہمارے جو سپریم کورٹ آف انڈیا وہاں کا کوئی اس پر لاگو نہیں ہوتا ہے. تو جب تک یہ ساری چیز ہمارے ساتھ نہیں ہوں گی تو کیسے وہاں کا ڈیولپمنٹ ہوگا؟ ہم تو وہاں کے ڈیولپمنٹ کی سوچ رہے ہیں کہ وہاں کے جس طریقے کی غریبی ہے اور کانگریس کی جس طریقے کی نیتیوں سے وہاں کا پورا جو سیرا جا بکھرا ہوا ہے جموں کشمیر کا، وہ سب ایک ہو، وہاں کا ڈیولپمنٹ ہو، وہاں پوری دنیا کی نظر اس پر ٹوریزم کے لیے رہتی ہے، وہ اچھا ہے کہ وہ ٹوریزم کا ہب بنے، تو ان ساری چیزوں کو دیکھتے ہوئے ہم بحثوں کو بڑھانا چاہتے ہیں.
یعنی بھارتی جنتا پارٹی یہ کہنا چاہتی ہے کہ دفعہ 370 کی وجہ سے جموں کشمیر میں ترقیاتی کام نہیں ہو پا رہا ہے؟
نہیں ہو پا رہا ہے، ہوتا تو آپ کو یا پورے میڈیا والوں کی نظر رہتی ہے اور وہاں کوئی ترقیاتی کام ہوا، آج تک نہیں ہوا. اور کانگریس تو صرف جو ہے اگر یہ اتنے ہی سچے اور پکے حمایتی ہوتے تو یہ 47 میں جب یہ سب ہو رہا تھا तो उस टाइम उसको मतलब सही तरीके से जो हमारे राजा हरि सिंह थे, जब ये सारी जितनी रियासत थी ये सब इनका आपस में इंडिया में अलहाक हो रहा था, मिल रही थी, तो उस टाइम सही तरीके से इसे ट्रीट करते, लेकिन उस टाइम भी इन्होंने ट्रीट नहीं किया और अब तक इनकी 60 साल की हुकूमत थी उनमें भी कोई अच्छी तरीके से ट्रीट नहीं हो पाया। इन्हीं के हिमायती डॉक्टर फारूक अब्दुल्ला, उससे पहले शेख अब्दुल्ला जी, फिर उमर अब्दुल्ला जी, सब इन्हीं के इन्हीं की कठपुतली तो वहाँ के सीएम बनते हैं, वो अच्छी तरीके से कहा वहाँ का डेवलपमेंट हुआ
जी।
ना वो बेचारे इधर है ना उधर है, बीच में लटके हुए।
गुलाम हसन मजरू साहब, अभी आपने इरफान साहब की गुफ्तगू सुनी, जो मौजूदा हुकूमत जिसकी पार्टी है यानी भारतीय जनता पार्टी के रहनुमा है, जिस पार्टी की हुकूमत इस वक्त मरकज़ में उसके रहनुमा है, उनका कहना यह है कि हम चाहते हैं कि ये दफ़ा या ये आर्टिकल ख़त्म करके जम्मू कश्मीर में तरक्की को बढ़ावा दें और इसकी वजह से तरक्याती काम वहाँ पर रुके हुए हैं, आप क्या कहना चाहेंगे? गुलाम हसन मजरू साहब, बज़ाहिर हमारा रब्ता मुनक़ता है, गुलाम हसन मजरू साहब से चलते हैं लंदन स्टूडियो जहाँ पर ताहिर वासी साहब मौजूद हैं। ताहिर वासी साहब, मैं आपसे ये पूछना चाहूँगा कि जिस तरह से ये मसला छिड़ा है, तो ये बहस बराए बहस है या ये तूल पकड़ सकती है?
इस वक्त तो ये बहस बराए बहस है, तूल तो पकड़ने का चांस भी है अली। उसकी बुनियादी वजह यह है कि जैसा कि मैं पहले अर्ज़ कर रहा था कि भारतीय जनता पार्टी एक ऐसी पार्टी है जिसके जो लीडर हैं नरेंद्र मोदी, वो मुसलमानों से नफ़रत के बलबूते पर इस मुकाम तक पहुंचे हैं, और उनकी बिहार में भी जो दो पार्टियों जिन्होंने ख़ास तौर पर उनकी हिमायत की और उनकी आशीर्वाद उनको हासिल रही, वो दोनों मुसलमानों से नफ़रत के बुनियाद पर कायम हुई। तो एक ऐसी पार्टी का सदर, एक ऐसी पार्टी का लीडर जब पूरे मुल्क की बागदौड़ संभालेगा जो उन पार्टियों की हिमायत से बना हो, जो मुसलमानों को तस्लीम नहीं करते और जो भारत को एक हिंदू रियासत की सूरत में देखना चाहते हैं, जिन्होंने मुसलमानों की रियासत को, पाकिस्तान को आज तक दिल से कबूल नहीं किया, जिनको उस वक्त तक चैन ना आया जब तक कि बांग्लादेश अलहदा ना हो गया, मैं उनसे उम्मीद नहीं करता कि वो हिंदुस्तान में ऐसे काम करेंगे जिससे मुसलमानों को सुख हासिल हो और जहाँ से मुसलमानों को तरक्की हासिल हो। ये बदकिस्मत की बात है मुसलमानों के लिए भी और भारत के लिए ख़ास तौर पर इस सूरत हाल में कि मुसलमानों की एक ही रियासत है हिंदुस्तान में जहां मुसलमानों की अक्सरियत मौजूद है, और नरेंद्र मोदी साहब की हुकूमत ने आने के बाद सबसे पहले उसी रियासत पर ताबड़तोड़ हमले करना शुरू कर दिए हैं और अपने उन वोटर्स को खुश करने की कोशिश की है जिनकी बुनियाद पर वो हुकूमत में वजूद वो हुकूमत में आए हैं, और वो उनको ये मैसेज देना चाहते हैं कि चूँकि हम हिंदू वोट की बुनियाद पर आए हैं और हिंदुओं ने हमारा साथ दिया है और मुसलमानों की अक्सरीती जमात ने सेकुलर हुकूमत और कांग्रेस का साथ दिया है, इसलिए हम हिंदुओं को खुश करने के लिए वो बातें कम से कम ज़रूर करें। अमली इकदामात में तो शायद यकीनन मुश्किल पेश आएगी, क्योंकि मुसलमान जो हैं वो ऐसी अकलियत नहीं है जो कि वहाँ खामोशी से बैठ जाएं, वो एक बहुत बड़ी अकलियत है वहाँ पर, तो अमली इकदामात में तो मुश्किल आएगी, लेकिन बुनियादी तौर पर वो अपने उन वोटर्स को खुश करने की बातें कर रहे हैं इस किस्म की बातें करके जिसमें मुसलमानों को प्रवोक किया जाए और मुसलमानों के हकूक़ की सलबी होती नज़र आए।
बहुत शुक्रिया आपका। इरफान साहब, आपने इनकी गुफ्तगु सुनी ताहिर वासी साहब की, क्या कहना चाहेंगे?
वही बताना चाहता हूँ, माफ़ करना ताहिर साहब, आप बिल्कुल 100% गलत बयानी कर रहे हैं। जितने जम्मू कश्मीर में जो वो बता रहे हैं कि सबसे बड़ी रियासत है वहाँ मुसलमान है, आपको ये पता नहीं है कि उत्तर प्रदेश में 5 करोड़ मुस्लिम है, बिहार में 3 करोड़ मुस्लिम है, और जिस तरह की अभी आप बात कर रहे थे बिहार की, तो बिहार में रामविलास पासवान जी और कुशवाहा जी वो मुस्लिम वोटों से ही जीत कर आए हैं। आपको ये बिल्कुल किसी ने गलत रिपोर्ट दी है, ये आपको नॉलेज नहीं है। और मैं आपको ये भी बताना चाहता हूँ कि भारतीय जनता पार्टी को 20% मुस्लिम वोट मिला है और वो 283 सीट हमारी आई है, ऐसा नहीं है आप जो बता रहे हैं वो बिल्कुल गलत बयानी कर रहे हैं। मुस्लिमों की वोट भी मिली है भारतीय जनता पार्टी को और उसमें उनका शेयर 20% रहा है, और जिस तरीके की आप जो है एकदम अलगाव की बात कर रहे हैं ये अच्छा नहीं है। भारतीय जनता पार्टी सबको साथ लेकर चलेगी, हमारा तो नारा ही ये था सबका साथ सबका विकास, और उसी के अकॉर्डिंग ये सरकार आगे बढ़ रही है। अभी आपने देखा होगा जितनी भी हमारी मीटिंग्स हो रही है सब में यही एजेंडा आगे आने वाला है। हमारे मकबूल प्रधानमंत्री जनाब नरेंद्र मोदी साहब ने सबसे पहले कैबिनेट में इसी चीज को उठाया है कि हम 125 करोड़ का मैं प्रधानमंत्री हूँ, जो आप जिस तरीके की गलत बयानी कर रहे हैं उस तरीके की हमारे यहाँ ना कुछ चर्चा होती है ना उसका कहीं कोई वजूद है। वो भारतीय जनता पार्टी के प्रधानमंत्री नहीं है, वो भारत के प्रधानमंत्री है, हिंदुस्तान के प्रधानमंत्री है, जो सबको साथ लेकर चलेंगे, सबका विकास करेंगे, सबका डेवलपमेंट करेंगे। उसमें ही कश्मीर भी शामिल है, जम्मू कश्मीर भी शामिल है, लद्दाख भी शामिल है। कभी आप आइएगा ताहिर साहब, मैं आपको इंडिया में दावत देना चाहता हूँ, आप आकर देखिए और जम्मू कश्मीर की कैसी हालत है, और आप एक तरफ आकर गुजरात को देखिएगा, वहाँ के मुसलमानों की कैसी हालत है।
बहुत बहुत शुक्रिया इरफान साहब, वक्त हमारा ख़त्म हो चुका है। नाज़रीन, आपने हमारे मोज़ज़ मेहमानों की गुफ्तगु मुलाहिज़ा फरमाई, और ज़ाहिर है कि ये एक बहस है और देखेंगे कि कितनी जल्दी ख़त्म होती है, कितनी जल्दी तूल पकड़ती है। हमारे तीनों मेहमानों की गुफ्तगु आपने मुलाहिज़ा फरमाई, नतीजा आपके हवाले करते हैं अगले प्रोग्राम तक के लिए। मुझे अली बासी जो देकर साथियों को इजाज़त दीजिए, खुदा हाफिज़।